अपना कटावा हाथ उठाया, पहुंच गया मौलाए कायनात के पास। कहता है, या अली अपनी तलवार रोकें, मेरी हाथ की कलाई से मेरा हथेली इसलिए जुदा हुई कि मैं आपके लिए लड़ रहा था, इसे फौरन जोड़ दीजिए। मौला अली की शान अजब है, हर कोई अपनी फितरत, अपनी अकीदत और अपनी अक्ल के मुताबिक जाकर धौंस भी करता था, फरमाइश भी करता था, लेकिन शान उस मौला की जो हर एक की मुश्किल में मदद करें, हर एक का सहारा बन जाएं। वो जाके कहते हैं, अली तेरी जंग में मेरा हाथ कटा है, जोड़ दे। मौला अली ने कटे हुए हाथ को उठाया और यदुल्ला है ना, और कलाई के ऊपर रखा, यहाँ इन दोनों को अपनी जगह रख कर अपने दाएं हाथ को रखते हुए मौला ने कुछ कलमात पढ़े और फूंक दिया। इधर लिसानुल्लाह ने फूंका, इधर उसका हाथ ऐसे जुड़ गया कि जैसे कुछ हुआ ही नहीं था। बिल्कुल सही, बिल्कुल ठीक। अब हाथ तो ठीक हो गया, लेकिन मसला ये है कि कुछ लोग आम खाने से मतलब नहीं रखते, गुठलियां गिनने में ज्यादा इंटरेस्टेड होते हैं। हाथ जुड़ गया, खुशी खुशी थैंक यू करके जाए, दोबारा जंग करे। अब बजाय जंग करने के पलट के कहता है, अली इतनी जल्दी क्या पढ़ लिया? मौला अली ने मुस्कुराकर कहा, मैंने तेरे हाथ पर सूरह अलहम्द पढ़ी, वो सूरह शिफा पढ़ी जो शिफा भी है, शिफात भी है, निजात भी है, बख्शिश भी है, हिदायत भी है, बरकत भी है, सेहत भी है, जिंदगी भी है, इबादत भी है, लज्जत भी है। ये सब मैं क्यों कह रही हूं? क्योंकि हम 5 दिन से सूरह को जितना पढ़ रहे हैं, हमें उतना समझना भी है, उतना इख्तियार भी करना है। और जिंदगी में किसी भी नमाज की रकात में अगर हमें कोई एक लफ्ज याद आ गया और हमने शौक से इसे अदा किया, तो रब हमारी तौफीकात में और हमारे सवाब के फजाइल में यकीनन इजाफा करेगा। अब मौलाए कायनात ने तो मुस्कुरा कर कहा था, जिसके बे का नुक्ता वो खुद हो, वो सूरह फातिहा की वैल्यू को कितना जानते होंगे। वो मुस्कुरा कर कहें, मैंने तेरे हाथ जोड़ने के लिए सूरह अल फातिहा पढ़ी। अब सामने वाले की अक्ल देखिए, पढ़ने वाले अली, पढ़ी जाने वाली सूरह फातिहा, आगे से कहते या अली सिर्फ सूरह फातिहा, और कह भी रहा है उसी हाथ को नचा के जो अभी अभी जोड़ा गया। उसने जैसे ही मुंह से कहा सिर्फ, मुस्तनद रिवायत कुरान में मौजूद है, उसका हाथ वहीं से टूट के गिर गया और फिर सारी जिंदगी वो टुंडा रहा। यानी अगर हम कुरान की आयतों को अली से भी कह गई हुई कि कद्र ना कर सकें, हम कहीं से सुने, मेरी और आपकी औकात नहीं है, लेकिन इस फर्श का मुकाम बुलंद है, ये बीबी का मुकाम है, हम उनकी मेहमानदारी में हैं, ये दर्सगाह है, ये मोजज़ा है, ये असलाह खाना है, यहाँ से बेहतरीन सीखते हैं। लेकिन अगर दिल के अंदर कहीं सिर्फ, ओनली, इफ, व्हाट, बट, ऐसी कैफियतें हम पे अक्सर सवार होती हैं, जब आया करें लाहौल जरूर पढ़ लिया करें। और अगर सूरह फातिहा नमाज में पढ़ते हुए दिमाग इधर उधर होने लगे, बस मदद उससे मांगे जो बे का नुक्ता है और जो अगले को समझा रहा है कि तुम्हारे कटे हुए हाथ जोड़ने के लिए अली जिसे पढ़े वो सूरतुल हम्द है। लेकिन अगर तुम उसे समझने के लिए सिर्फ कहो, तो फिर जिंदगी भर के लिए अली भी हाथ नहीं जोड़ेंगे। हमें कुरान को, लिखे हुए को भी और बोलते हुए को भी, दोनों की अजमतों को समझना है और इन दोनों की अजमतों के साथ अपने किरदार को समझना है। यही हिदायत है। एहदिनस, हमें हिदायत अता फरमा। अब इस कुरान के मिजाज हैं, पहले 3 आयतें अकीदे पे थे, 4th आयत पे डायलॉग था, तेरी इबादत करते हैं, तुझसे ही मदद मांगते हैं। अब मदद मांगने का तरीका क्या है, ये अब आयत नंबर 6 और 7 में अल्लाह ने बता दिया। हमसे मदद चाहिए तो दुआ करो, अदउनी अस्तजिब लकुम, तुम हमसे मांगोगे हम तुम्हें बेहतरीन अता करेंगे। और कौन सी दुआ बताई, एहदिनस सिरातल मुस्तकीम। अब हिदायत क्या चीज है? अब हिदायत को जो ह्यूमन साइकोलॉजी पर रिसर्च करते हैं उन्होंने कहा इंसानी हिदायत 2 तरह की है, एक है फितरी हिदायत, एक है अकली हिदायत, नेचुरल इंस्टिंक्ट एंड समथिंग दैट हैज बीन टॉट। अब नेचुरल इंस्टिंक्ट या हिदायत क्या है? जैसे मिसाल के तौर पर मेरे सामने जो मोबाइल लगा हुआ, ये नीले रंग का है। अब मेरी आंख नीले को नीला देख रही है, इस बच्ची का मास्क नीला है, नीले को नीले देखना ये फितरी हिदायत है। बच्चे को पैदा होते ही अब ये नाम हम सिखाते हैं कि इसको ब्लू कहना है या नीला कहना है, लेकिन रंगों में फर्क, ये एक नेचुरल इंस्टिंक्ट है जो अल्लाह ने हर आंख में दे दिया, ठीक है। लेकिन अब यही आंख محرم کو دیکھے یا نامحرم کو دیکھے. وہ لوگ جو سیلف لورز ہوتے ہیں یا ورلڈ لورز ہوتے ہیں یا ایتھیسٹ ہوتے ہیں یا وہ جو دنیا میں موجود ہیں اور کہتے ہیں دین کوئی نہیں ہے, یہی ساری زندگی آج ہی جی لو, وہ تو اگلے کو جو پسند آ جائے گھورتے رہ جائیں, کہاں کا دین کدھر کا دین. یعنی ان کی عقل کہتی ہے جو اچھا لگے وہ چاہے کتنا اوپن ہو کتنا نامحرم ہو ہمیں دیکھنا ہے, ہے نا. تو وہ ہدایت پر نہیں ہے. اب ہدایت دو طرح کی ہوئی, عقلی ہدایت جو دین سکھاتا ہے, فطری ہدایت جو ہر ایک کو پتا ہے. یعنی فطری ہدایت میں سب بچہ کسی بھی کمیونٹی کا ہو, کرسچن ہو, ہندو ہو, پاکستانی ہو یا امریکن ہو, چاکلیٹ کھانا سب کو پسند ہے, ہے نا. لیکن یہ ذبیحے کا گوشت ہے, یہ کھایا جائے گا یا نہیں کھایا جائے گا, یہ عقلی ہدایت ہے جو دین بتاتا ہے. یعنی اب دو طرح کی ہدایتیں ہوئیں. اب ہمارے دین اسلام میں فطری ہدایت پر کوئی گناہ ثواب, کوئی حلال حرام نہیں ہے. مطلب ہم چھت پہ ہیں, ہوا دیکھ رہے ہیں, بادل دیکھ رہے ہیں, آسمان دیکھ رہے ہیں, فطرت خدا اسے دیکھیے, انجوائے کیجیے, خوشی محسوس کیجیے. لیکن اگر اب میں یہاں سے لٹک کے باہر مرد دیکھنا شروع کر دوں تو جو فطری ہدایت ہے وہ سب کے پلیجر کے لیے ہے, سب کی انڈرسٹینڈنگ کے لیے ہے, اور اس پہ دین کوئی قانون نافذ نہیں کرتا. لیکن جو عقلی ہدایت ہے اس کے لیے پہلے انسٹرکشنز دیتا ہے اور پھر اس کے بعد انہیں فالو کرنے کو کہتا ہے, اور یہی ہے اہدنا الصراط المستقیم. اب اس کا لٹرل ٹرانسلیشن یہ ہے, اے میرے خدا مجھے سیدھے راستے کی ہدایت فرما. لیکن دین ہمیں سمجھ نہ آتا اگر ہم معصومین سے نہ سیکھتے. تفسیر السراج الوہاج میں ایک واقعہ بیان کیا گیا علقمہ بن حارث کا. وہ پہلے عیسائی تھے اور پھر انہوں نے دین حق کو قبول کیا تھا اور مسلمان ہو گئے. وہ پہلے راہبوں کے ساتھ کلیسا میں رہتے تھے, گرجا میں رہتے تھے, اور چرچ سے نکل کر جو دین تبلیغ کرتے ہیں ان سے ان کے ساتھ مل کر اپنے عیسائیت کو پھیلایا کرتے تھے. لیکن جب وہ پہنچے مدینے, انہوں نے ختمی مرتبت سے ان کے کلمات سنے, قرآن سنا, دین سنا, مسلمان ہو گئے. جب تک رسول اللہ زندہ رہے وہ دین اسلام پر رہے. لیکن خلیفہ اول کے زمانے میں عیسائی راہبوں کو یہ پتہ چلا کہ یہ جس نبی کا دیوانہ تھا وہ چلے گئے, تو انہوں نے سوچا کہ اس علقمہ کو واپس اپنی طرف لے لیتے ہیں. انہوں نے کیا کیا, انہوں نے سورہ الفاتحہ میں سے اہدنا الصراط المستقیم نکالا, اس کی ٹرانسلیشن لکھی اور لکھ کر اسے بھیجی. انہیں پتا تھا علقمہ لاجیکل پرسن ہے, اور جو بات اس کی عقل مانتی ہے یہ اسی کو اختیار کرتا ہے, اور نبی نے اسے عقل سے جیتا تھا, ٹھیک ہے. تو اب وہ جو راہب جو اس کا بچپن سے ٹیچر تھا, اس نے سوچا میں عقل سے ہی اسے واپس بلاؤں گا. اب اس نے جو لفظی معنی ہوتے ہیں لٹرل میننگ, وہ لٹرل میننگ لکھ کر بھیجے کہ تم اس دین اسلام پر رہنا چاہتے ہو جس کی ہر نماز کی ہر واجب رکعت میں تم سورہ الفاتحہ پڑھتے ہو, جس کو وہ دی بیسٹ سورہ کہتے ہیں, اس میں وہ کہتے رہتے ہیں اے اللہ سیدھے راستہ دکھا دے, ہدایت فرما. جن کو سیدھا راستہ ملا نہیں ہے تم ان کے راستے پہ کیوں ہو؟ ہمارے بائبل میں تو 6 جگہ بتایا گیا ہے کہ عیسیٰ سیدھے راستے پر تھے, یہ سیدھا راستہ ہے, تم سیدھے راستے پہ آ جاؤ. تو بس انہوں نے اپنے اس شاگرد کو گھیرا اور اس کو اہدنا الصراط المستقیم کے لفظی معنی میں الجھایا. اب وہ علقمہ کا ٹیچر تھا جس نے یہ لیٹر لکھا تھا, اس نے آگے اور پیچھے اتنی کنونسنگ گفتگو کی کہ علقمہ کا دماغ پلٹ گیا. اس نے اپنے دین اسلام کی تمام چیزوں کو لپیٹ کے پلنگ کے نیچے چھپایا اور راتوں رات کلیسا چلا گیا, اور جا کر اپنے اسی ٹیچر کے پاس اس نے دوبارہ عیسائیت کو اختیار کیا, اس کی تبلیغ کو شروع کر دیا. اب اس جیسا ایک نہیں تھا, اس کے ٹرپ کے بہت سارے, اس کے گروپ کے بہت سارے لوگ تھے جس کو علقمہ نے دین اسلام کی طرف لے لیا. اب خلیفہ اول کے پاس بات پہنچائی گئی کہ بھائی جناب اب تو یہ ہوا ہے کہ وہ اہدنا الصراط المستقیم کے ترجمے میں پھنس گیا, کہ وہ جو ان کا کتاب ہے انجیل اس میں سیدھا راستہ مل گیا ہے, ہمارے قرآن میں سیدھا راستہ ملا ہی نہیں ہے, ابھی تو ڈھونڈ رہے ہیں کہ اللہ سیدھے راستے کی ہدایت فرما, تو اس لیے وہ واپس عیسائیت پر چلا گیا ہے. جب کچھ سمجھ نہیں آتا تو درے صاحب منبر سلونی سمجھ میں آتا ہے. خلافت پہ خود بیٹھے ہیں, مسئلوں کو حل نہیں ملتا تو اس پھٹے بوریے والے دروازے پر خاک پر بیٹھنے والے ابو تراب سے پوچھنے جاتے ہیں. पहुंच गए रोते हुए, मौला अली ये तो बड़ी गड़बड़ हो गई, ईसाइयों में एक बहुत बड़ा तहलका मच गया है, और ऐसा ना हो कि हमने जो कई सौ ईसाई नबी के ज़माने में इस्लाम लाए थे वो सब के सब अलकरमा के पीछे, इस अहदन सिरात मुस्तकीम के पीछे चले जाएं। आप बता दें, कहा कुरान छीन कर तुम ले जाना चाहते हो, अगर मेरे जैसा हो तो शायद ऐसा कहे, लेकिन वो मासूम ही क्या जो जालिम की भी मदद ना कर दे। मौलाए कायनात ने कहा तुम परेशान ना हो, मैं अलकमा को ख़त लिखता हूँ। और फिर मौलाए कायनात ने एक लेटर ड्राफ्ट किया जो तारीख में अब भी मौजूद है, तफसीर मजमूल बयान में भी अहदनस सिरातुल मुस्तकीम के ज़ैल में ये पूरा लेटर मौजूद है। इमाम ने अल्लाह के तीन रहमत के नाम लिखे, एक गज़ब का नाम लिखा, और उसके नीचे एक जुमला लिखा, अल्लाह हमें अपने बताए हुए नेक रास्ते पर साबित कदम रखे, हक की ज़िंदगी में नेमतों वालों के साथ कायम रखे और गुमराहों से बचा ले। ये वो ट्रांसलेशन है जो अहदनस सिरातुल मुस्तकीम से लेकर जालीन तक हमारे फ़िक़्हे मासूमीन में मौजूद है। और जब अली के हाथ का लिखा हुआ नुस्खा हो और पहुंचे किसी ऐसे शख्स के पास जो नबी के हाथ पे कलमा पढ़ चुका हो, इधर अली ने सिर्फ अहदनस सिरातुल मुस्तकीम की सही ट्रांसलेशन भेजी, वहां उसने अपने ईसाइयत के चोगे को फेंका और दौड़ता हुआ पैदल अपने उस कलीसा से कई दिन का सफर करता हुआ लट कर कदमे मौला अली में आया और कहा मैं हलाक हो जाता अगर मैं कुरान को आपसे ना समझता। अहदिनस सिरातल मुस्तकीम, परवरदिगार हमें सिराते मुस्तकीम पर साबित कदम रख। अब हम आ गए यहाँ, यही चीज सूरह अराफ में दुआ भी है ना, रब्बना ला तज़ कुलूबना हदायतना, हे परवरदिगार हिदायत पाने के बाद हमारे दिल को इससे डावाडोल न करते। और इसी तरह की बात इरशाद फरमाते चौथे इमाम सैयदुस साजिदीन ज़ैनुल आबिदीन अलैहिस्सलाम। कि यकीन रखो शैतान ही असल में तुम्हारे पीछे पीछे आता है, और खास तौर से उन जगहों पर आता है जहां तुम जिक्र खैर करो और आमाले सालेह करो। और फिर इमाम समझाते हैं, क्या तुमने कभी कोई डाकू देखा है जो किसी फकीर को लूटने जाए? डाकू हमेशा दौलतमंद को लूटता है। अब इस फर्शे हुसैन पर बैठे बैठे सोचिएगा, हिदायत के लिए जहां सूरह हम्द और जिक्र मासूमीन मौजूद हो वहीं खजाना हिदायत होगा ना। तो फिर हमारी इन मजलिसों में, हमारे इन तस्किरों में, हमारे इन मुकामात पर जो सबसे ज़्यादा ख़तरा है हमें, वो यही है कि शैतान कहीं दरमियान में आकर हमें और आपको ये बहकाने की कोशिश न करे कि हमने बहुत कुछ सीख लिया, अब हम इधर उधर हो सकते हैं। इरशाद फरमाती हैं ज़ैनबुल उलिया सानिये ज़हरा, इसमें बीबी बिनते अली अलैहिस्सलाम, सलावत पढ़ेगा, कि मेरी माँ ने इरशाद फरमाया जिस लम्हे तुम्हें लगे कि तुमने कुरान से या हम से कोई हिदायत हासिल की है, तो खुसूसियत से अपने दिल को टटोला करो कि शैतान हमला न करते। और असल नेमत यह है कि तुम खुद को भटकने से बचा सको, जो अगली दो आयतों में कहा गया सिरातल लजीना अन अम्ता अलैहिम, उनके रास्ते की हिदायत फरमा जिन पर तूने अपनी नेमतें नाजिल की। नेमत किसे कहते हैं? इरशाद फरमाते मौलाए कायनात हजरत अली इब्न अबी तालिब अलैहिस्सलाम,
सल्लल्लाहु अलैहि मोहम्मद व आले मोहम्मद व अजल फरज,
کیا تم یہ سمجھتے ہو کہ تمہارا پروردگار تم سے لقمے لقمے کا حساب لے گا؟ جو تم کھاتے ہو فقط وہ نعمت ہے، یا تم پہنتے ہو فقط وہ نعمت ہے، یا اصل نعمت ہدایت ہے کہ جب تمہیں اپنے رب کی معرفت کی جستجو پیدا ہو جائے، جب تمہیں قرآن کو سمجھ کر پڑھنے کا لطف پیدا ہو جائے، جب تمہیں مجلس کی طرف بڑھنے کی ایک جستجو پیدا ہو جائے۔ ایک مرتبہ ایک شخص آیا چھٹے امام حضرت امام جعفر صادق علیہ السلام کے پاس، اور آ کر کہتا ہے کہ اللہ قیامت کے دن ہمیں کیا کھانے پینے سونے جاگنے اٹھنے بیٹھنے میں جتنی نعمتیں عطا کی ہیں ان سب کا حساب کرے گا؟ میں تو بہت شوق سے اور بہت زیادہ کھاتا ہوں، تو اللہ میاں کتنا ٹائم لگا دے گا میرا حساب و کتاب کرنے میں؟ امام نے مسکرا کر اس شخص سے اس کی زبان میں سوال کیا، تیرے گھر مہمان آتا ہے تو کیا تو اس کا لقمہ لقمہ گنتا ہے؟ کہا نہیں۔ کہا جاتے ہوئے اس سے پوچھتا ہے کہ اس نے کتنی روٹیاں کھائیں، کتنے شربت کے گلاس پیے؟ کہا یہ تو بدتمیزی ہے، یہ تو مہمان داری کے خلاف ہے کہ میں آنے والے کے لقمے گنوں یا اس سے اس بات پہ پوچھوں کہ تو کتنا کھانا کھا کے جا رہا ہے۔ کہا جب تجھے یہ بدتمیزی لگتی ہے تو کیا تیرا اللہ تجھ سے ان چھوٹی چھوٹی باتوں کا حساب لے گا؟ تو کہا پھر کیا چیز ہے جس کا اس قیامت کے دن حساب لیا جائے گا؟ کہا اس دن ہدایت کا حساب ہوگا، اس دن صراط مستقیم کا حساب ہوگا کہ ہم نے تمہارے سامنے سیدھا ہدایت کا راستہ رکھا تھا اور تم اس پر چلنے کے بجائے بھٹک گئے، تم اس نیکی پر قائم نہ رہے۔ تو وہ شخص سوال کرتا ہے صراط مستقیم کہاں ہے اور کیسے نظر آئے؟ امام نے ارشاد فرمایا نحنو صراط المستقیم، ہم سیدھا راستہ ہیں، ہم سچا راستہ ہیں، اگر تم ہماری طرف آ رہے ہو تو تم حقیقت میں دین کو پہچاننے والوں میں سے اور اس کی طرف آنے والوں میں سے ہو۔ سورہ عنکبوت میں پروردگار ارشاد فرماتا ہے اگر کوشش کرو تو ہم نے تمہارے سامنے سیدھے راستے کو روشن کر کے پیش کر دیا ہے۔ سورہ انعام میں پروردگار ارشاد فرماتا ہے کہہ دیجئے میرے رب نے مجھے صراط مستقیم کی ہدایت کی ہے جو سیدھا دین ہے، اصل ضرورت یہ ہے کہ تم اس کی طرف آنے کی کوشش کرو۔ سورہ نساء آیت نمبر 69 پروردگار ارشاد فرماتا ہے جو لوگ اللہ اور رسول کے احکام کی ہدایت کرتے ہیں خدا انہیں ان لوگوں کے ساتھ قرار دے گا جس پر انہوں نے اپنی نعمتیں نازل کیں۔ اور پھر سورہ نساء کی آیت نمبر 69 میں ان تمام کیٹیگریز کو بیان کیا گیا ہے جن پر اللہ نے نعمتیں نازل کی۔ پروردگار کہتا ہے وہ انبیاء، صدیقین، شہداء اور صالحین ہیں، یہی لوگ بہترین نعمتیں پانے والے ہیں اور یہی لوگ بہترین ساتھی ہیں۔ اب جہاں آئے اللہ نے نعمت پانے والوں کو انڈیکیٹ کیا، وہیں پر سورہ نحل کی آیت نمبر 106 میں پروردگار کہتا ہے جنہوں نے کفر کے لیے اپنے سینوں کو کھول دیا ان پر اللہ کا غضب ہے، غیر المغضوب۔ ہم بات کر رہے ہیں نا کفر کے لیے سینوں کو کھول دیا ان پر اللہ کا غضب ہے۔ اسی طرح سورہ فتح میں آیت نمبر 6 پروردگار ارشاد فرماتا ہے منافق مرد اور عورتیں، مشرک مرد اور عورتیں جو اللہ کے بارے میں برے گمان رکھتے ہیں خدا ان پر عذاب نازل کرے گا۔ ہم جو اہدنا الصراط المستقیم صراط الذین کے بعد کیا کہہ رہے ہیں، انمت علیہم کے بعد غیر المغضوب، تو غضب والوں کا بھی اشارہ اسی قرآن میں ہے اور گمراہی والوں کا بھی کہ جو لوگ بھٹک گئے ہیں وہ کون ہیں؟ جو برا گمان کرتے ہیں اللہ کا ان پر غضب ہے، اللہ کی ان پر لعنت ہے، اور انہی کو اللہ نے رحمت سے دور رکھا ہے اور انہی کے لیے جہنم کو قائم کر رکھا ہے۔ برا گمان، برائی کی طرف چلے جانا۔ سورہ دہر آیت نمبر 3 بے شک ہم نے سیدھے راستے کی ہدایت کر دی ہے، اب یہ ان پر ہے کہ وہ شکرانے نعمت کرتے ہیں یا وہ کفران نعمت کرتے ہیں۔ اب ہمیں اور آپ کو یہ پہچاننا ہے قرآن کی ان تمام آیتوں کی روشنی میں کہ ہم دائیں والے بننے والے ہیں یا بائیں والے بننے والے ہیں. آیت الکرسی الکبیرہ میں بھی آتا ہے نا, اللہ ولی ہے ان کا جنہیں کھینچ کر ظلمات سے نکال کر نور میں لے آتا ہے, اور شیطان ولی ہے ان کا جو انہیں ظلمات میں لے جاتا ہے کہاں سے, نور سے. یعنی دو الگ الگ طرح کی کیفیتیں ہیں جو ہر مقام پر موجود ہیں. ہمیں کیا کرنا ہے, عقل کا استعمال. اب کسی نے کہا صراط مستقیم پر کوئی آئے نہ بھٹک جائے تو اس کو پکڑ کے کیسے لائیں, تو ایک عالم نے بڑی اچھی بات کی, دنیا میں کوئی دوسرا راستہ ہے ہی نہیں, راستہ صرف ایک ہی ہے, وہی روٹ ہے جس پر سب کو پیدا کیا جاتا ہے. کچھ ہیں جو رائٹ ڈائریکشن میں چلتے ہیں, کچھ ہیں جو لیفٹ ڈائریکشن میں چل پڑتے ہیں. یعنی ابھی میں اسکول سے گھر یا مجلس کے فرش تک آ رہی ہوں, اگر میں نے اس سمت پر اپنے وہیکل کو اپنے چہرے کو کیا تو میں مجلس کے فرش پر پہنچوں گی, اور اگر میں اسکول سے نکل کر دوسری ڈائریکشن میں چلنی شروع ہو جاؤں, اب میں ڈیسٹینیشن پہ پہنچنے کے بجائے ڈیسٹینیشن سے بالکل الٹی سمت میں جا رہی ہوں گی. وہ ذاکر کہتے ہیں, وہ عالم بیان کرتے ہیں اکثر, جو سورہ دہر میں کہا گیا نا, دو رائتیں راستے, کفران نعمت یا شکران نعمت. اللہ نے مجھے یہ زندگی دی, مجھے یہ صورت دی, مجھے کچھ کیپیبلٹیز دیں, آپ کو کچھ کیپیبلٹیز دیں. اب شکران نعمت یہ ہے جو مجھے ملا میں اس پہ خوش ہو کر اس کو بہتر استعمال کروں. کفران نعمت یہ ہے مجھے تو کچھ ملا نہیں, انہیں یہ کیوں ملا, انہیں یہ کیوں ملا, انہیں کیوں یہ ملا. میری بیٹیوں, ہم جتنی مرتبہ سورہ الفاتحہ میں یہ کہتے ہیں نا, اہدنا الصراط المستقیم صراط الذین انعمت علیہم, ان کے راستے پہ چل جو شکر ادا کرنے والے ہیں, ان کے راستے پہ چلا دے جو رحمت کے چل کرنے والے ہیں, ان کے راستے پہ چلا دے جو پروردگار کی طرف بہترین بھیجتے ہیں اور دوسروں کے ساتھ اچھا کرتے ہیں. اور اگر قصص القرآنیہ میں دیکھیے پوری لسٹ ہے, ایک طرف حابیل دوسری طرف قابیل, ایک طرف موسیٰ دوسری طرف فرعون, ایک طرف ابراہیم دوسری طرف نمرود, ایک طرف محمد دوسری طرف ابو لہب و ابو جہل, ایک طرف حسین دوسری طرف یزید. یہ کیا کیٹیگریز ہیں؟ ایک وہ ہیں جن پر نعمتیں نازل ہو رہی ہیں, ایک وہ ہیں جو گمراہ ہیں اور غضب پا رہے ہیں. اور وجوہات کیا ہیں کہ جب ہمیں نعمت ملی تو ہم نے اس پہ ریئیکٹ کیسا کیا. جو آج کل بڑی ورک شاپس ہوتی ہیں اور کہا جاتا ہے کہ کنڈیشن ایک ہی ہوتی ہے, پرابلم از 1%, 99% از یور ریئیکشن آن دا پرابلم. ابھی جیسے یہ ہوا چلے, کوئی یہ سوچے کہ شامیانہ میرے سر پہ گر جائے گا, اور کوئی یہ سوچے اللہ کتنا مہربان ہے کہ مجلس میں مجھے پسینے میں نہیں آنے دیتا. اب عمل ایک ہی ہے, موقع ایک ہی ہے. اب یہ ہمیں اللہ نعمت شکر کی توفیق دے, نعمت پازیٹیو ہونے کی دے, یا غضب نگیٹو ہونے کا دے. اگر جو پہلے دو انسانوں کی رائیول بیان کی جاتی ہے, حابیل و قابیل کا قصہ, فرق کیا تھا دونوں میں؟ دونوں سگے بھائی تھے. اب قصص القرآنیہ میں دو روایتیں ہیں, ایک روایت یہ ہے کہ دونوں کو قربانی کے لیے کہا گیا, ایک روایت یہ تھی کہ دونوں کو ایک ہی لڑکی پسند تھی اور اس سے شادی کرنا چاہتے تھے, اور اس لڑکی نے شرط رکھی جس کی قربانی اللہ قبول کر لے گا میں اس سے شادی کروں گی. اور اب اس میں کیا ہوا, دونوں اپنی قربانی لے کر آ گئے, ایک تھا اللہ سینٹرڈ, ایک تھا سیلف سینٹرڈ. جو اللہ سینٹرڈ ہوتا ہے وہ اپنا بیسٹ اللہ کے لیے دیتا ہے, جو سیلف سینٹرڈ ہوتا ہے وہ بیسٹ اپنے لیے رکھ لیتا ہے. جو کھیتی باڑی کرتا تھا وہ اپنے حساب سے لایا, اور جو جانور پالتا تھا وہ اپنے حساب سے لایا, لیکن جس کا دل صاف تھا نا اس کے پاس جو دی بیسٹ تھا اس نے راہ خدا میں رکھ دیا. اب اس زمانے میں قربانی قبول ہونے کا طریقہ کیا تھا, آسمان سے آگ آتی تھی اور جلا لیتی تھی, ہے نا. اس زمانے میں ہم کیا کرتے ہیں, بیسٹ آف دا بیسٹ تبرک بانٹتے ہیں, کیونکہ حسین سے ہم نے سیکھا ہے کہ راہ خدا میں جتنا بہترین کر دو وہ کئی گنا زیادہ ہو کر ملتا ہے. ہے کوئی ایسا جو عزاداری حسین قائم کرے اور اگلی عزاداری آنے سے پہلے حسین اس کے دل کو, اس کے گھر کو, اس کے معاملات کو برکتوں اور محبتوں اور رحمتوں سے نہ بھر دیں؟ لیکن اب یہ عقل انسانی ہے, دنیا کہتی ہے شیعہ بہت زیادہ ضائع کرتے ہیں. हम कहते हैं हम उसको नेमत को पाने के लिए, नेमत आज़ादारी मिल गई, नेमत हुसैनियत मिल गई, नेमत मेहमानदारी खातून जन्नत मिल गई, इससे बढ़कर कुछ मुमकिन नहीं। अगर तेज़ी से बातों को समेटूं, हाबील और काबील में से जो अच्छे दिल वाला था वो बेहतरीन लाया, जो दुनियादार था वो बदतरीन लाया। अल्लाह ने बेहतरीन को नीयत को भी पसंद किया, बेहतरीन तोहफे को भी पसंद किया। अब जब ये फैसला हो गया कि लड़की की शादी उससे होगी जिसकी कुर्बानी कबूल हो गई, दूसरा बर्दाश्त नहीं कर पाया। जहां हसद आ जाए, जहां जेलसी आ जाए, इस वक्त तक दुनिया की सारी फिल्में ऐसे ही बनती है ना, ट्राइंगल पर एक हीरोइन, दो हीरो, दो हीरो, समथिंग लाइक दैट। तो अब इसी किस्म की ये कहानी है जो कुरान में मौजूद है, और इसलिए मौजूद है कि हम अक्ल को इस्तेमाल करें। ये नहीं देखता कि मेरी कैपेबिलिटी नहीं है, वो मोमिना थी और उन्हें मोमिन से हक धोना चाहिए था, खुद मुनाफिक होते हुए भी मोमिना की ख्वाहिश में लगा हुआ है। अब क्या किया इसने, दुनिया का पहला कत्ल, दुनिया का पहला कातिल हासिद है कि जो अपने हिस्से का काम सही नहीं करता दूसरे को मारने के लिए दौड़ गया। अब कत्ल करने के बाद क्या हुआ कि इसको लेके फिरा, पूरी लंबी रिवायत है, मुझे सब में तफसील में नहीं जाना, एक नतीजे तक पहुंचना है कि जब उसको बेटे को दफन कर दिया, भाई को, उन खातून की शादी फिर उनसे हुई कि जिनकी औलाद हजरत शीस हुए, लेकिन वो दूसरी रिवायत है कि इसको लड़की भी नहीं मिली बल्कि हजरत आदम ने इसको अपने पूरे कबीले से बाहर निकाल दिया, कहा जिस कबीले में कोई लड़ाई नहीं करता था तू वो आ गया जिसने कत्ल कर दिया, तो तू निकल जा, आज से तू मेरे साथ नहीं रहेगा। अब इंसान कौन है, सोशल एनिमल, मिलजुल कर रहता है, कह दे तन्हाई से बड़ी कोई अजियत नहीं है। अब पूरा के पूरा हजरत आदम का कबीला कहाँ रहता था, एक पहाड़ की बुलंदी पर, जब काबिल को निकाला गया वो उसी पहाड़ की नीचे जाकर बैठ गया, बॉटम पे, टॉप पे ये लोग हैं, बॉटम पे जाकर ये बैठ गया, वहां पर सब इबादतें करके सो जाते थे, जब तक वो लोग खाते पीते चलते फिरते रहते थे ये नीचे से देखकर खुश होता रहता था, अच्छे बदन का तो था, अपना शिकार वगैरह करता रहता था, जानवर इसने पाले हुए थे। अब जब रात में वो सारे इबादत गुजार सो जाते थे, इसको नींद नहीं आती थी जलन और गुस्से में कि भाई भी मरा, दुल्हन भी नहीं मिली, किसी के साथ रहने को भी नहीं मिला, ऐसी कैफियतों में एक दिन इसने अपने शिकार किए हुए जानवर की खाल खींची और उसको लकड़ी पे बांध कर एक बजाने का इंस्ट्रूमेंट बनाया, और जब ये अकेले में बोर होता था ना, और फिर इसने लकड़ी की शाख ली, उसमें एक बेल खींच कर बांधी, अब एक ने इसने एक तरह का गिटार बनाया, एक तरह का ढोल बनाया, मैं एक आलिम के मुंह से सुनी हुई पूरी रिवायत पढ़ रही हूं। और उसके बाद रात के अंधेरे में कभी वो गिटार टुनटुनाता था, गिटार कहें सितार कहें, या कभी वो ढोल या दब बजाता था, और उसके साथ अपनी आवाज में ऊं करके उसने गाने गाने शुरू किए। आज बच्चियां पूछती हैं ना कि दुनिया कहती है कि म्यूजिक जो है वो सोल है, रूह की गिजा है, तो शिया इसको हराम क्यों कहते हैं, शिया इसके बगैर खुश होना की कोशिश क्यों करते हैं। सुनिए, हम एहदनस सिरातल मुस्तकीम समझकर पढ़ते हैं, हम नेमतों वालों के रास्ते पर हैं, गजब वालों के रास्ते पर नहीं हैं। कैसे हुआ कि काबिल ने जब ये टुन टुन टन टन और आ करना शुरू किया, तो अब आदम के पूरे कबीले में जितनों के दिलों में थोड़ा थोड़ा शैतान था, जो नेक नीयत और पूरे ईमान पे थे वो गहरी नींद सो जाते थे रात की नमाज पढ़कर, और जिनके दिलों में जरा जरा सी भी रमक थी ना शैतानियत की, उन्हें ये टुनटुना सुनाई देने लगा, और वो चुपके से पीछे से खेमे में से उन्होंने एक रास्ता निकाला, वो रात के अंधेरे में ऊपर से उतरकर नीचे आते थे, और इस काबिल के साथ बैठकर उन्होंने भी वो और थोड़े से सितार गिटार और थोड़े से वो ढोल दफनियाँ बनाई, और सब ने मिलकर बजाना गाना शुरू किया। सबको पता था हजरत आदम किस टाइम पे उठते थे, उससे पहले पहले ये अपनी रात का जो फीस जमाना भी देखिए, ये म्यूजिकल कॉन्सर्ट कब होते हैं ज्यादातर रातों के अंधेरे में, और फजर की अजान से पहले बंद कर दिए जाते हैं। तो ये सब नस्ले काबिल है, दुनिया के पहले कातिल की नस्ल है, जो म्यूजिकल इंस्ट्रूमेंट बनाती है, जो म्यूजिक बजाती है, जो नाचती है, जो गाती है, जो हसद वाले हैं, जो हवस वाले हैं, जो कत्ल वाले हैं, यानी गजब और गुमराही वाले हैं। तो अब हजरत आदम के उठने से पहले ये लोग ये बंद कर दिया करते थे नाच गाना, अब इन्हीं में से कुछ ने क्या तरीका सोचा, अंगूरों को पका पका के शरबत बनाए, अब उसको पीना जब शुरू किया, तो अब ये म्यूजिक और नशा जब दोनों चीजें साथ हुई, तो अब इनके होश आवाज इतने ना रहे कि एक रात ऐसे लड़के लड़कियां नाचते गाते और पीते पिलाते अपने शराबो कबाब में, उनको पता ही नहीं चला कि हजरत आदम उठ गए, اور حضرت آدم جب اذان دینے کھڑے ہوئے تو انہیں کہیں سے میوزک اور سانگ کی آواز آ رہی تھی. انہوں نے حکم خدا سے ان لوگوں کو اس پورے علاقے سے نکالا دے دیا جہاں ایمان والے رہتے تھے. یعنی اس وقت پوری دنیا میں دو طرح کے لوگ ہو گئے, کچھ ایمان والے کچھ کفر والے. پہچان کیا تھی؟ ایمان والے اذان والے تھے اور کفر والے میوزک والے تھے. اب میری بہنوں اور بیٹیوں, جب بھی یہ کہتی ہوں نا اہدن الصراط المستقیمہ کے آگے کی نعمتیں وہاں ہیں جہاں اذانیں ہیں, نمازیں ہیں, نبی ہے یا معصوم وقت ہے. غضب کہاں ہے؟ جہاں پر یہ میوزک ہے, ڈانس ہے, سنگنگ ہے. اور یہ فقط حابیل و قابیل میں نہیں تھا. بہت تیزی سے میں اپنے ختم ہوتے وقت کی طرف دیکھتے ہوئے چلوں, یزید کون تھا؟ یزید کا باپ معاویہ وہ شخص ہے جس نے غضب کیا معصومین کے مقام کو. لعنت کرے پروردگار کل معاویہ اور آل معاویہ پر, لعنت کرے پروردگار. ہم یہ اپنی عاشور کی زیارتوں میں تفصیل سے پڑھتے ہیں, مجھے اس وقت اس پہ جانے کی ضرورت نہیں ہے, لیکن اتنا پتہ ہے صرف باپ نہیں ماں بھی بہت ضروری ہوتی ہے. اگر عباس کے لیے بی بی ام البنین لائی گئی ہے نا, تو یزید اتنا شقی القلب صرف باپ کی وجہ سے نہیں تھا. ماں ناچنے گانے والے خانہ بدوش قبیلے کی ذلیل عورت تھی. کیوں دیکھا جاتا ہے کہ کس گھر کی بیٹی لا رہے ہیں؟ روایت بیان کرتی ہے کہ بہت تیزی سے پڑھوں گی کہ معاویہ ایک مرتبہ جنگ پہ نکلے اور بڑی دور کی جنگ پہ تھے, اور راستے میں انہیں اتنی عجیب بیماری ہوئی کہ ان کے ساتھ جو ان کا طبیب چلتا تھا اس نے کہا اس کا علاج صرف شادی ہے اور کچھ نہیں, اگر اسے فوراً عورت نہ دی گئی تو یہ مر جائے گا. اب وہاں پر پورے قافلے میں کہیں کوئی عورت کا اہتمام نہیں تھا, پتہ کیا ڈھونڈ ڈھونڈ کے لاؤ قریب سے کہیں خوبصورت لڑکی جلدی سے دو ورنہ خلیفۃ المسلمین مر جائیں گے. اب جب اس جنگل بیابان میں ڈھونڈنا شروع کیا تو قریب سے ناچنے گانے والے ایک خانہ بدوشوں کا قافلہ گزر رہا تھا. اس قافلے کے سارے مرد میوزک بجاتے تھے اور گانے لکھتے تھے, اس قافلے کی عورتیں ناچور گایا کرتی تھیں. اس خانہ بدوش میوزیکل قافلے کے سردار سے کہا گیا کہ آپ کے قبیلے کی جو سب سے حسین بچی ہو وہ ہمیں دے دیں, ہم اس کو خلیفہ وقت کی دلہن بنا دیں گے. اب وہ جو غریبوں کو اگر بادشاہ کی گھر سے شادی کا پیغام آ جائے تو اس سے بڑی کیا بات. اس سردار نے اپنی بیٹی کو جو سب سے زبردست گاتی تھی, سب سے بہترین ناچتی تھی اور قبیلے کے ہر لڑکے سے دوستی تھی, اس کو پکڑ کے جلدی سے معاویہ کی دلہن بنا دیا. میں شاید بہت کھل کے پڑھ رہی ہوں لیکن ہم جس زمانے میں جی رہے ہیں اس زمانے کی بیٹیاں آج کل کے ڈیجیٹل ایرا میں بہت ساری چیزوں پر بہت آگے جا چکی ہیں. خدا کے واسطے فرش عزا سے ہدایت کو سمجھو, حلال اور حرام کے فرق کو سمجھو, میوزک اور مجلس کے فرق کو سمجھو. کیونکہ اگر ہم نے فرش عزا سے یہ نہ سیکھا تو ہم نے یہاں آنے کا حق ادا نہ کیا. اب وہ دلہن تو بن گئی معاویہ کی. معاویہ کون؟ بڑی عمر کا, گندی شکل کا, چیچک کے داغ والا کالا سا بڈھا. لڑکی انتہائی خوبصورت. مسئلہ حل ہو گیا, یزید پیدا ہو گئے, محل کے اندر آ گئی. محل میں بہت ساری ملکائیں ہیں لیکن کسی کی اولاد نہیں ہے سوائے ان کے. ان کو ایک بڑا سا کمرہ دیا گیا. اب یہ کون تھی؟ کبھی بڑے بند گھر میں رہی نہیں, گلیوں میں ناچنے والی, میدانوں میں گانے والی, خیموں میں سو جانے والی. محل میں بند کر دی جائے سوائے ذلے علاقے کے, کوئی مرد انہیں نہ دیکھے, اس کو بدہضمی ہونے لگی. اب روایات سے پڑھ رہی ہوں اور مستند علماء کے منہ سے سننے کے بعد پڑھ رہی ہوں. اپنے بیٹے کو جھولا جھلاتی ہوئے کہتی تھی تیرا کالا بچکل بڈھا باپ بہت مشکل ہے, مجھ سے یہاں رہا نہیں جاتا, کاش میں اپنے قبیلے پہنچ جاتی, وہاں کے لڑکے حسین تھے اور میری قدر کرتے تھے. اور یہ زبانی نہیں بول رہی, اس کو گانا اور ناچنا ہی آتا تھا بچپن سے. تو جب ناچتے گاتے ہوئے خلیفۃ المسلمین وقت کو جب اس نے گالیاں دینی شروع کی, ایک روز بادشاہ سلامت نے اپنی لاڈلی ملکہ کے یہ کلمے سن لیے, اتنا غصہ آیا کہا کہ بیٹے سمیت جہاں سے اٹھا کے لائے ہو کچرا لے جاؤ وہیں پھینک دو. اب اس روایت کے مطابق یزید کو اما سمیت انہی نچنیوں کے خاندان میں واپس بھیج دیا گیا. اب وہ یزید جو جھولے میں تھے وہ بڑے ہونے تک کہاں رہ رہے ہیں؟ جہاں نانا ساز بجا رہے ہیں, ماموں گانے لکھ رہے ہیں, اما ناچ رہی ہیں گا رہی ہیں, اس کے علاوہ انہیں کچھ نہیں آتا تھا. مگر ایک وقت آیا کہ معاویہ کو لگا کسی اور ملکہ سے بیٹا نہیں ہے, تو اب کیا کیا؟ उसी नचनियों के खानदान के बेटे को धो धुला कर लेकर आ गए और उसे मुख्तलिफ दीन और इल्म सिखाने की कोशिश करने लगे, उसको इबाकबा बनाकर अपना वारिस बनाने लगे। इसीलिए जो बुध के दिन जुमे की नमाज पढ़ाए, जो औरत को नमाज पढ़ाने भेज दे, जो नशे की हालत को मजाक समझे, जो ये कहे कि मैं अजान सुन के आया हूं, कानों में दर्द हो रहा है, मुझे जल्दी गाना सुनाओ, ये था यजीद। कोई आम इंसान हुसैन करीम जैसे से इतनी बुग्ज़ ज़ुल्म नहीं कर सकता। जो गजब और गुमराही की इंतहा पर हो वही यजीद हो सकता है। मेरी बेटियों याद रखना, जिसकी मां नाचने गाने वाली हो उसकी औलाद यजीद होती है। और हम इस फर्श पर बैठकर उस यजीद पर लानत करते हैं तो परवरदिगार हमें वो नेमत हिदायत अता कर दे कि जहां माओं ने अपनी गोदियों के बच्चों को शब आशूर ये दुआ नहीं दी थी कि जिंदा बचे। झूला झुलाने वाली माँ भी क्या कह रही है, काश अली असगर तू पैरों पे खड़ा हो जाता तो मैं हुसैन के खिलाफ तुझे लड़ने के लिए मैदाने जंग में भेज देती। जहां अली अकबर की माँ भी शमा जलाकर कहे अली अकबर मैं जानती हूं तुझसे ज्यादा हसीन बेटा इस जमीन पर कोई नहीं है, मगर मैं तेरी माँ तेरी जिंदगी की दुआ नहीं करती, परवरदिगार तुझे कल आशूर के दिन फिदियाए इमाम जमाना बना दे। परवरदिगार हमें ऐसी ही हिदायत अता फरमा कि जब हम अपनी नमाजों में अपनी मजलिसों में नेमत पाने वालों का रास्ता मांग रहे हैं ना तो उम्मे लैला उम्मे रबाब उम्मे फरवा की कदमों की खाक मिल जाए। इन बीबियों की तो फिर भी इमामों से अक्द हुए हैं। इस काफले के साथ साथ एक दुल्हन का काफला भी चल रहा था, वहबे कलबी 17 दिन पहले शादी हुई है, दुल्हन लेकर अपने इलाके की तरफ जा रहे हैं। अजीब बात है, इनका रास्ता भी वही है जो हुसैन का रास्ता है। हुसैन से थोड़े फासले पर अपना खेमा लगाते हुए दुल्हन है, दुल्हन का शौहर वहबे कलबी है, दुल्हन की माँ है, पलट के घर की तरफ जा रहे हैं। मगर जिस कल्ब में थोड़ी सी भी नेकी हो थोड़ी सी भी हिदायत हो उन्हें हुसैन की आवाज इस तरह पहुंचती है कि साथ साथ चलते चलते जिक्र हुसैन तस्बीह हुसैन अंदाजे काफिला हुसैन पहचानते पहचानते रोजे आशूर से पहले पहले वहबे कलबी उनकी माँ और उनकी दुल्हन सब काफले हुसैनी में इस तरह शामिल हो गए कि जब रोजे आशूर मुख्तलिफ लोगों के जनाजे आने शुरू हो तो वहबे कलबी की माँ खड़े होकर कहे मैं अपना बेटा कुर्बान करना चाहती हूं। मेरा सलाम उस करीम हुसैन पर जो कहें तेरा मन्नतों मुरादों का बेवा का इकलौता बेटा है और तू दुल्हन लेकर अभी घर नहीं पहुंची, इसकी जिंदगी की दुआ कर, इसे कुर्बान क्यों करना चाहती है। मादर वहब कहती है मैंने आप पर और आपके शुहदा पर नूर की वो बारिश देखी है कि मेरा ये बेटा जिंदा रहकर क्या करेगा, अगर आप पे कुर्बान हो जाए तो ये असली निजात है। इमाम इतने करीम हैं कहते हैं ये माँ का दिल है आगे देख रहा है, इसकी उस दुल्हन से पूछ लो जो अभी अपने घर नहीं पहुंची। माँ कहती है मैं इस दुल्हन को बुलाए लेती हूँ, निकाह को 17वां दिन था रोजे आशूर, अभी घर नहीं पहुंचा था काफला। दुल्हन आकर सर को झुकाकर कहती है या इमाम जमाना मुझे सिर्फ इस बात की जमानत दे दीजिए कि मेरा हुजलाए उरूसी जो घर जाकर सजना था, मेरा दूल्हा और मैं जो एक मुकाम पर घर जाकर होने थे, फकत इतनी जमानत दे दीजिए वह जमीन पे नहीं जन्नत में एक साथ होगा। परवरदिगार हुसैनियों को बेहतरीन कफो नसीब फरमा और ईमान के जोड़ों को जन्नत में भी साथ रहने की मर्तबा अता फरमा। इमाम ने उस दुल्हन के सर पे हाथ रखकर कहा मैं वादा करता हूं तेरी शादी को जन्नत में मनाया जाएगा। वो 17 दिन का दूल्हा वो वहबे कलबी मैदान जंग की तरफ जाए, बेहतरीन जंग करने के बाद जब जालिम सर काटे, वो जालिम जो वहबे कलबी के माँ के कबीले का था और सामने खड़ी माँ को दादे शुजात देखने के बाद सजदे शुक्र में देखे तो गुस्से में आकर कहे तू अपने बेवगी की कमाई इकलौते जवान के जनाजे पर सजदे शुक्र कर रही है, ले मैं तेरे बेटे का कटा हुआ सर तुझे देती हूं। دیتا ہوں. اور قاتل نے جب سر وہب قلبی کا کاٹ کر پھینکا, ماں نے چوما اور چوم کر کہا یہ فدیہ حسین ہے, ہم صدقہ واپس نہیں لیتے. ایک روایت نے بیان کیا شوہر کی لاش پر حفاظت کے لیے دوڑ کر زوجہ وہب آگے بڑھی تھی اور لڑتی ہوئی میدان کربلا میں وہ بھی شہید ہوئی تھی, اور خیمے میں مادر وہب کے سامنے امام حسین نے دولہا دلہن دونوں کے جنازے ساتھ رکھ کر کہا تھا یہ وہ جوڑا ہے جو جنت میں پہنچے گا. پروردگار ہمیں وہ ہدایت عطا فرما جس کے لیے امام خط لکھ کر کوفے سے اپنے بچپن کے ساتھ کھیلے ہوئے بوڑھے صحابی کو بلا رہے ہیں, اے مرد فقیر یہ تیرے لیے میرا خط ہے, اسے پڑھ تو میری طرف چلا آ. سلام اس حبیب ابن مظاہر پر جو کوفے میں ابن زیاد کی موجودگی میں نکلیں اور کربلا پہنچیں, اور جب علی کی بیٹی سلام بھیج رہی ہو تو رو کر کہے بی بی غلام کا سلام قبول کیجئے, میرا سلام اس ایک ایک اصحاب و انصار پر. وہ مسلم ابن اوسجا جب شب عاشور میں چراغ بجھا کر حسین کہہ رہے ہیں کہ میری طرف سے سب کو اجازت ہے چلے جاؤ, ہدایت پانا یہ ہوتا ہے, نعمت پانا یہ ہوتا ہے. مسلم ابن اوسجا کہتے ہیں مولا 70 دفعہ قتل کیا جاؤں, میری لاش کچل دی جائے اور پھر زندگی عطا ہو تو میں جس کی طرف سے لڑنا چاہوں گا وہ میرا امام, میرے غریب الغربا مظلوم کربلا آپ ہیں. اور میدان جنگ میں مسلم ابن اوسجا اتنے طاقتور تھے, حالانکہ عمر زیادہ ہے, کہ کوئی سامنے کھڑا نہیں ہو پاتا تھا, جتنے آ رہے کٹ کے گرتے جا رہے, یہاں تک کہ ظالموں نے کہا انہیں سامنے تلوار لے کر ایک جائے, پیچھے سے 70 مل کر انہیں پتھر مارے تو شاید انہیں گھیرا جا سکے. پرسا حسین کے اس صحابی پر جو سامنے سے نہیں مارا گیا, پیچھے سے 70 آدمیوں نے بڑے بڑے پتھروں سے مارا, اور جب وہ گھوڑے سے زمین پر آئے حسین جنازے پہ آ کر کہتے ہیں میں گواہی دیتا ہوں جنت تیری منتظر ہے. مسلم ابن اوسجا کے بیٹے کا جنازہ بھی امام اپنے ہاتھوں پہ لے کر آئے, وہ ہلال ابن نافع کا جنازہ جو شب عاشور میں مقام مقتلے حسین دیکھنے گیا تھا نا, اور وہاں سے آنے کے بعد اپنے نام کے تیر لکھ کر پھینکتا تھا مجھے قتل کر دو, میں اپنے امام کی شہادت نہیں دیکھ سکتا. پروردگارا حسین کے ایک ایک صحابی کا واسطہ ہمارے وقت کے امام کے قریب ہونے والوں میں ہمیں شامل فرما دے. پروردگار ہمیں یقین ہے ہمارے فرش عزاداری پر حسین کا موجود بیٹا ضرور آتا ہے. یا امام زمانہ ہماری قلیل عبادتوں کو قبول فرمائیے, ہمارے ناقص ذکر کو شرف قبولیت بخش دیجئے. پروردگار ہمیں اس راستے پہ جانے سے بچا لیجئے جو غضب والوں کا راستہ ہے, جو گمراہی والوں کا راستہ ہے. اور اللہ ہمیں اصحاب حسین کے صدقے میں آپ کے قریب آنے والوں میں شامل کرے جن سے آپ راضی و خوشنود ہو جائے. ہمارے پرسے ہمارے آنسو ہر اس شہید کے لیے جو ایک دن کے سورج میں حسین پر قربان ہو گیا. ان للہ و انا الیہ راجعون. بارے لہا وسیلہ جملہ اصحاب حسین علیہ السلام کا, جملہ شہداء کربلا کا, بانی مجلس اور شریک مجلس کی تمام کوشش عزاداری کو قبول فرما. پروردگار سوائے غم حسین کوئی غم نہ دے. دین و دنیا کی تمام جائز حاجتوں کو قبول فرما. بارے لہا ہمیں مانگنا نہیں آتا, مگر اس زمانے میں اس وقت میں جب چیزوں کی سمجھ کم ہے تو بہترین جاننے والا ہے, ہمیں ہر وہ نعمت عطا فرما جو تو ہمارے لیے بہترین سمجھے, اور ہمیں اس پہ شکر کی توفیق عطا فرما. اے پروردگار جو ہمارے لیے مناسب نہیں ہے ہمیں اس سے دور رکھ, اور ہمیں اس پر صبر کی توفیق عطا فرما. پروردگار ہمیں ایمان کی زندگی زندگی اور موت نصیب فرما. پروردگار ہمیں صراط مستقیم پر ثابت قدم رکھ ان کے راستے پر جن پر تو نے اپنی نعمتیں نازل کیں, نہ کہ ان کے راستے پر جو گمراہ ہوئے اور جن پر تیرا غضب نازل ہوا. امام وقت ہم سے راضی و خوشنود ہوں اور ان کے ظہور میں تاجیل ہو. ربنا تقبل منا انک انت السمیع العلیم.